بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ آج کے کاریکرم کا آرمبھ ہم پوتر قرآن کے سورہ ہود کی 45ویں، 46ویں اور 47ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں شری میر زادہ واقفی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وأنت أحكم الحاكمين، قال يا نوح إنه ليس من أهلك إنه عمل غير صالح فلا تسألني ما ليس لك به علم إني أعظك أن تكون من الجاهلين، قال رب إني أعوذ بك أن أسألك ما ليس لي وإلا تغفر لي وترحمني أكن من الخاسرين، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ اور نوح نے اپنے رب کو پکارا اور کہا، ہے رب، میرا بیٹا میرے گھر والوں میں سے ہے اور نشچے ہی تیرا وعدہ سچا ہے اور تو ہی سب سے بڑا حاکم ہے۔ کہا، ہے نوح، وہ تیرے گھر والوں میں سے نہیں، وہ تو اششٹ کرم ہے، تو ایسی چیز کا مجھ سے سوال نہ کر جس کا تجھے کوئی گیان نہیں ہے۔ میں تجھے نصیحت کرتا ہوں کہ تو اجانی لوگوں میں سے نہ ہو جا۔ کہا، ہے رب، मैं तेरी पनाह मांगता हूँ इससे कि मैं तुझसे ऐसी चीज का सवाल करूँ जिसका मुझे कोई ज्ञान नहीं, और यदि तूने मुझे क्षमा न किया और मुझ पर तूने दया न की तो मैं घाटा उठाने वालों में से हो जाऊंगा।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, आज मंगलवार है, शहरीवार माह की 23, सफर की 7 और सितंबर की 14 तारीख। दोस्तों, हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत कार्यक्रम अनमोल बातें प्रस्तुत किया जाएगा। अनमोल बातें के बाद आप सुनेंगे कार्यक्रम राजनीतिक चर्चा, उसके उपरांत हम आपको सुनवाएंगे कार्यक्रम रोहिंग्या त्रासदी, और सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। हिजबुल्ला का कहना है कि लेबनान के लिए ईरानी तेल की आपूर्ति जारी रहेगी। यमन ने सऊदी अरब का एक बड़ा ड्रोन विमान मार गिराया। इराक में 2 अमरीकी सेना के कारवां पर हमला हुआ है। शिवसेना ने कहा है कि भाजपा का गुजरात विकास मॉडल फेल हो गया। और अब आप मरियम मेहरदादी और अख्तर अब्बास से विस्तार से समाचार सुनिए।
हिजबुल्ला के महासचिव सैयद हसन नसरुल्ला का कहना है कि लेबनान के लिए ईरानी तेल की आपूर्ति जारी रहेगी, और उनका संगठन चाहता है कि लेबनान की ऊर्जा जरूरतों की पूर्ति में ईरान की भूमिका भी रहे। ज्ञात रहे कि राजनीतिक संकट और अमेरिका के कड़े प्रतिबंधों के कारण लेबनान को तेल की भारी कमी का सामना था। हिजबुल्ला के महासचिव ने ईरान से मांग की थी कि वो लेबनान की तेल की जरूरत को पूरा करने के लिए तेल निर्यात करे, जिसके बाद ईरान ने तेल के 2 टैंकर लेबनान की ओर रवाना कर दिए। सोमवार की रात टीवी पर अपने संबोधन में हसन नसरुल्ला ने ऐलान किया है कि जल्द ही ईरानी तेल लेकर 2 अन्य तेल टैंकर लेबनान का रुख करने वाले हैं। उन्होंने ये भी कहा कि कुछ लोगों को उम्मीद थी कि इसराइल ईरानी तेल टैंकरों पर हमला कर देगा और ईरानी तेल लेबनान तक नहीं पहुंचेगा, लेकिन उनकी सारी अटकलें गलत साबित हुई। इसराइली प्रतिरोधी समीकरणों में घिरा हुआ है और हमारे पास उसे ऐसा कोई भी कदम उठाने से रोकने की क्षमता है जिसके कारण वो ऐसी कोई भी कार्रवाई करने से पहले 2 बार सोचने के लिए मजबूर हो जाएगा।
अल जजीरा टीवी नेटवर्क ने ईरानी मिसाइलों से दुश्मनों के डर पर एक विस्तृत रिपोर्ट प्रसारित की है, जिसमें ईरान की सैन्य शक्ति का जायजा लिया गया है। रिपोर्ट में उल्लेख किया गया है कि पहाड़ों से घिरे इस देश की भौगोलिक स्थिति के कारण इसके पूरे इतिहास में रक्षा क्षमता को हमेशा प्राथमिकता हासिल रही है, लेकिन ईरान इराक युद्ध से तेहरान के लिए यह स्पष्ट हो गया है कि उसे दुश्मनों के मुकाबले में शक्ति संतुलन स्थापित करने की सख्त जरूरत है।
इसराइली प्रधानमंत्री नेफ्ताली बेनेट ने मिस्र के राष्ट्रपति अब्दुल फत्ताह असीसी के साथ मुलाकात में ईरान का परमाणु कार्यक्रम और क्षेत्र में ईरान के प्रभाव का मुद्दा उठाया। इसराइली मीडिया रिपोर्टों के मुताबिक बेनेट और सीसी ने फिलिस्तीनी प्रतिरोधी आंदोलन हमास को निशस्त्र करने के विकल्पों पर भी विचार विमर्श किया। जून में ज़ायनी शासन का प्रधानमंत्री पद संभालने वाले बेनेट ने सोमवार को मिस्र के शर्म शेख में सीसी से मुलाकात की।
संयुक्त अरब अमीरात यूएई ने ईरान और भारत समेत कई देशों के 38 नागरिकों को और कंपनियों पर आतंकवाद के समर्थन का आरोप लगाते हुए ब्लैक लिस्ट कर दिया है। यूएई की सरकारी न्यूज एजेंसी की रिपोर्ट के मुताबिक इस देश की कैबिनेट ने 38 लोगों और कंपनियों के नामों को आतंकवाद समर्थक बताते हुए ब्लैक लिस्ट कर लिया है। अबूधाबी सरकार का कहना है कि यह कदम आतंकवादियों के लिए धन की आपूर्ति करने वाले नेटवर्क को तोड़ने और उनकी गतिविधियों पर लगाम लगाने के लिए उठाया गया है। सरकार ने देश की खुफिया एजेंसियों और पुलिस से कहा है कि 24 घंटे से भी कम में देश के कानून के मुताबिक इस लिस्ट में शामिल लोगों और कंपनियों के खिलाफ कार्रवाई की जाए।
यमन सेना ने सादा प्रांत के ऊपर उड़ान भरने वाले सऊदी अरब के एक ड्रोन विमान को मार गिराया। यमन के सशस्त्र बलों के प्रवक्ता ब्रिगेडियर जनरल यहया सरी ने बताया कि सोमवार की शाम को सेना और स्वयंसेवी बलों ने चीन निर्मित विंग लूंग 2 ड्रोन विमान को सतह से हवा में मार करने वाले मिसाइल से निशाना बनाया है। सरी का कहना था कि जब ड्रोन विमान को मार गिराया गया उस समय वो सादा प्रांत के कताफ अल बका जिले में जासूसी मिशन पर था। उन्होंने यह भी बताया कि ड्रोन को निशाना बनाए जाने के अभियान की वीडियो बना ली गई है जिसे मीडिया में जारी कर दिया गया है।
इराक के अल गादेसिया प्रांत में अमेरिका के 2 लॉजिस्टिक कारवानों को हमलों का निशाना बनाया गया है। बगदाद अलियोम की रिपोर्ट के अनुसार आतंकवादी अमेरिकी सेना के इन लॉजिस्टिक कारवानों पर मंगलवार को अल गादेसिया के दीवानिया और समावा जिलों में हमले किए गए हैं। अब तक किसी भी गुट या व्यक्ति ने इन हमलों की जिम्मेदारी स्वीकार नहीं की है। हालिया महीनों में इराक के विभिन्न क्षेत्रों में कई बार आतंकवादी अमरीकी सैनिकों के कारवानों को हमलों का निशाना बनाया जाता रहा है।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। इसराइली सेना के जासूस विमानों ने एक बार फिर लेबनान की वायुसीमा को उल्लंघन करते हुए लेबनान के आसमानों में उड़ानें भरी। जलबू जेल से सुरंग खोदकर आजाद हुए फिलिस्तीनी कैदियों में से 2 को तलाश करने में इसराइल की विफलता और इन कैदियों को के लेबनान में दाखिल होने की संभावना के बीच इसराइली सेना के जासूस विमानों ने लेबनान के सीमावर्ती इलाकों में घुसपैठ की। लेबनानी मीडिया के अनुसार इसराइली सेना के अवाक्स जासूस विमानों ने दक्षिणी लेबनान के आसमानों पर उड़ानें भरी।
सीरियाई राष्ट्रपति बशर असद रूस के अचानक दौरे पर मॉस्को पहुंचे, जहां उन्होंने अपने रूसी समकक्ष व्लादिमीर पुतिन से मुलाकात की। इस मुलाकात के दौरान सीरिया के राष्ट्रपति ने अपने देश के खिलाफ लगाए गए प्रतिबंधों को गैर कानूनी और अमानवीय करार दिया। इसके अतिरिक्त उन्होंने आतंकवाद के खिलाफ सफलता में सीरिया और रूस की सेनाओं के क्रियाकलापों को बहुत बड़ी कामयाबी करार दिया। सीरिया के राष्ट्रपति बशार असद ने कहा कि आतंकवाद की कोई सीमा नहीं होती, बल्कि वो पूरी दुनिया में फैलता है। उन्होंने कहा कि कुछ देशों ने सीरिया के खिलाफ ऐसे प्रतिबंध लगा रखे हैं जो अमानवीय हैं। उन्होंने कहा कि रूसी राष्ट्र का सीरिया की मानवीय मदद करने पर आभारी हूँ।
शिवसेना ने भारतीय जनता पार्टी द्वारा नेतृत्व परिवर्तन पर कटाक्ष किया है। शिवसेना ने पूछा कि क्या यही गुजरात मॉडल है। शिवसेना ने कहा कि बीजेपी का गुजरात मॉडल विकास मॉडल धराशायी हो गया। शिवसेना के मुखपत्र सामना के एक संपादकीय में कहा गया है कि गुजरात के लोग कोविड-19 की दूसरी लहर के दौरान स्वास्थ्य प्रणाली के ढहने पर बेहद गुस्से में थे। भाजपा को भी ये एहसास हुआ कि प्रभावशाली पाटीदार जिस समुदाय से नए मुख्यमंत्री भूपेंद्र पटेल ताल्लुक रखते हैं वो पार्टी से नाराज है। इसी कारण बीजेपी ने विजय रूपाणी से इस्तीफा ले लिया। शिवसेना ने भारतीय जनता पार्टी की चुटकी लेते हुए कहा कि कांग्रेस में भी यही होता है और हमें इसे लोकतंत्र कहना होगा। अचानक नेतृत्व में परिवर्तन के साथ संपादकीय में कहा गया है कि विकास गुजरात के विकास शासन और लोकतंत्र के मॉडल का गुब्बारा अब फट गया है।
पश्चिम बंगाल के बीजेपी सांसद अर्जुन सिंह के घर पर एक बार फिर से बम से हमला किए जाने का दावा किया गया है। इससे पहले 8 सितंबर को भी उनके घर पर बम फेंके जाने का मामला सामने आया था। सोमवार को ही राष्ट्रीय जांच एजेंसी ने उस घटना की जांच की थी और उसके अगले ही दिन एक बार फिर से बम कांड के दोहराए जाने का दावा किया गया है।
एक चौंकाने वाले घटनाक्रम में व्हाइट हाउस ने राष्ट्रपति जो बाइडेन के स्पीच के लाइव टेलीकास्ट को अचानक रोक दिया। ये घटना तब घटी जब राष्ट्रपति बाइडेन पश्चिमी अमरीका के जंगलों में लगी आग पर चर्चा कर रहे थे। इडाहो प्रांत में हो रही इस चर्चा के दौरान बाइडेन ऑडियंस के एक सवाल का जवाब देने जा रहे थे। इसी दौरान व्हाइट हाउस ने उनके भाषण को अचानक रोक दिया। तो इसी के साथ कार्यक्रम माफ कीजिएगा समाचार यहीं पर समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ انمول باتیں، دوستوں کارکرم انمول باتیں کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ قائم رضوی کا سلام سویکار کیجیے۔ آج ہم آپ کو یہ بتائیں گے کہ امام حسین علیہ السلام نے کربلا کے میدان میں جو ایتہاسک آندولن کیا تھا، اس سے ایک پاٹھ ہم کو یہ بھی ملتا ہے کہ ہمیں اتیاچار اور انیائے کے مقابلے میں ڈٹ جانا چاہیے۔ امام حسین علیہ السلام اپنے نانا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے حوالے سے یہ کہتے ہیں کہ جس نے بھی کسی ایسے اتیاچاری شاسک کو دیکھا جو ایشور دوارا حرام کی گئی چیزوں کو حلال کر رہا ہو اور پیغمبر اسلام کی سنت و پرمپرا کے وپریت عمل کر رہا ہو اور لوگوں پر اتیاچار کر رہا ہو، تو اس پرکار کے شاسک کو دیکھے اور اگر کوئی کچھ بھی نہ بولے تو وہ اس جگہ کا پاتر ہے جس جگہ کا پاتر وہ اتیاچاری شاسک ہے۔ امام حسین علیہ السلام کے اس کتھن سے پوری طرح اسپشٹ ہے کہ اتیاچار کے خلاف آواز اٹھانا ہمارا دائتو ہے۔ اگر آواز ہم نہیں اٹھائیں گے تو ہماری جگہ اتیاچاری کی ہوگی ہی۔ دنیا کے جس شیتر کے لوگ اتیاچاری سے ڈرتے ہیں اور اس پر مون دھارن کیے رہتے ہیں، وہاں پر اتیاچار میں لگاتار وردھی ہوتی رہتی ہے۔ اس پرکار اتیاچاری شاسک کا ساہس بڑھ جاتا ہے اور وہ کسی پرکار کے سنکوچ کے بنا لوگوں پر اتیاچار کرتا رہتا ہے۔ اب اگر کوئی بھی اتیاچار کے خلاف آواز اٹھاتا ہے تو وہ اس کا بڑی ہی کرورتا سے دمن کر دیتا ہے تاکہ دوسرا کوئی اٹھنے والا ویکتی اس کے ورودھ آواز اٹھانے کی ہمت ہی پیدا نہ کر سکے۔ اس کی ایک مثال اس سمے ہمارے سامنے سعودی عرب کی ہے۔ وہاں کوئی بھی تاناشاہی کے خلاف نہیں بولتا، آواز نہیں اٹھاتا، اور جو بولتا ہے یا بولنے کی کوشش کرتا ہے تو آل سعود کی تاناشاہی سرکار بڑی ہی نردیتا کے ساتھ اس کا دمن کر دیتی ہے۔ یہی نہیں، اس کے گھر کے دوسرے سدسیوں، مہیلاؤں اور بچوں کا بھی دمن کیا جاتا ہے۔ اس پر مانوادھیکاروں کی رکشا کا دم بھرنے والے ارتھپورن چپی سادھے رہتے ہیں۔ یہی نہیں، مانوادھیکاروں کی رکشا کا دم بھرنے والے امریکہ اور برٹن جیسے دیشوں سے ان کے سمبندھ بہت اچھے ہیں۔ امریکہ اور برٹن اگر واسطو میں مانوادھیکاروں کی رکشا میں سچے ہوتے تو انہیں سعودی عرب جیسی تاناشاہی سرکار سے اگر سمبندھ وچھید نہ کرنے ہوتے تو کم سے کم دوری تو بنا ہی لیتے۔ کنتو دوری برتنا یا سمبندھ وچھید کرنا تو بہت دور کی بات۔ یہ دیش آل سعود کو اربوں ڈالر کے ہتھیار بیچتے ہیں اور انہی ہتھیاروں سے سعودی عرب سرکشا پریشد کی انمتی کے بنا لگ بھگ 5 ورشوں سے یمنی جنتا کا جن سنہار کر رہا ہے۔ اس کے اپرادھوں کے کارن ہزاروں یمنی ہتاحت اور گھائل ہو چکے ہیں اور مانوادھیکاروں کی رکشا کا دم بھرنے والے دیشوں نے ایک بار بھی یمنی جنتا کے خلاف سعودی عرب کے مانوتا ورودھی اپرادھوں کی بھرسنا تک نہیں کی ہے۔ امام حسین علیہ السلام نے کربلا کے میدان میں جو ایتہاسک آندولن کیا، اسے کیول ایک یدھ کے روپ میں نہیں دیکھا جانا چاہیے، بلکہ امام حسین علیہ السلام نے اتیاچار کے خلاف جو آندولن کیا وہ پرجولت دویپ کی بھانتی ہے۔ خود امام حسین علیہ السلام کہتے ہیں کہ میں نے یہ آندولن سدھار کے لیے کیا ہے۔ جگہ جگہ امام حسین حق کو بیان کرتے تھے اور ان کی پوری کوشش لوگوں کو نشچیتنا کی نیند سے جگانا تھا۔ کربلا کے میدان میں جو ایک رات کے لیے انہوں نے مہلت مانگی تھی اس کا بھی ایک ہی اُدیش تھا، نشچیت لوگوں کو جگانا۔ امام حسین علیہ السلام کی اسی دورگامی سوچ کا یہ نتیجہ تھا کہ حر جیسا ویکتی یزید کی راکشسی سینا کو چھوڑ کر امام حسین علیہ السلام کی اور آ گیا تھا۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتو راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ شوتو، جیسا کہ آپ کو گیات ہے کہ ایران چھیتر میں اپنے دشمنوں اور پرتسپردھیوں سے گھرا ہوا ہے، اور سعودی عرب اور اسرائیل کی طرح اسے پشچم کی آدھنکتم سینیہ تکنیک تک پہنچ حاصل نہیں ہے۔ سعودی عرب کا سینیہ بجٹ ایران سے 9 گنا ادھک اور سنیکت عرب امارات کا رکشا بجٹ ایران سے 50% ادھک ہے، حالانکہ اس کی آبادی ایران کی آبادی کا لگ بھگ 10واں حصہ ہے۔ یمن کے معری پرانت کے راستے میں لڑائی اور پرگتی جاری ہے۔ رہبہ اور ماہریہ چھیتروں کو آزاد کرا لیے جانے کے بعد معارب کے دکشن اور پشچم میں لڑائی اس بار تیز ہو گئی ہے۔ یمنی سینیہ پروکتا کا کہنا ہے کہ ایشور کی کرپا سے ہمارے سینکوں نے ماہریہ اور رہبہ چھیتروں کو تیسرے سینیہ آپریشن میں آزاد کرا لیا، اور یہ پرگتی ہمارے لیے بہت مہتوپورن ہے۔ بھارت کے پردھان منتری نریندر مودی نے علی گڑھ میں اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ کے کریا کلاپوں کی پرشنسا کرتے ہوئے کہا کہ ان کی سرکار سے پہلے کام کاج بھرشٹاچاریوں کے حوالے تھا اور راج میں گنڈا مافیاؤں کا راج تھا، لیکن مافیا راج چلانے والے آج سلاخوں کے پیچھے ہیں۔
مافیا راج چلانے والے،
یہ تھے ہماری آج کی چرچا کے وشے۔ شوتاؤ، جیسا کہ آپ کو گیات ہے کہ ایران چھیتر میں اپنے دشمنوں اور پرتسپردھیوں سے گھرا ہوا ہے، اور سعودی عرب اور اسرائیل کی طرح اسے پشچم کی آدھنکتم سینیہ تکنیک تک پہنچ حاصل نہیں ہے۔ سعودی عرب کا سینیہ بجٹ ایران سے 9 گنا ادھک اور سنیکت عرب امارات کا رکشا بجٹ ایران سے 50% ادھک ہے، حالانکہ اس کی آبادی ایران کی آبادی کا لگ بھگ 10واں حصہ ہے۔ ان تتھیوں کے پیش نظر ایران نے دیکھا کہ اس کے پاس بہت پرانی ہتھیار سنرچنا ہے، اور اپنے پڑوسیوں کی تلنا میں اس کے پاس آدھنکتم پرودیوگکی اور دکشتا نہیں ہے، اس لیے اس نے گھریلو چھمتاؤں پر ادھک بھروسہ کیا اور کم خرچے والی مضبوط نوارک شکت کے روپ میں میزائل تکنیک کو وکست کیا۔ سمیکھیا پیش کریں ساتھی سید میسم عباس۔
الجزیرہ ٹی وی نیٹورک نے ایرانی میزائلوں سے دشمنوں کے ڈر پر ایک وسترت رپورٹ پرسارت کی ہے، جس میں ایران کی سینیہ شکتی کا جائزہ لیا گیا ہے۔ رپورٹ میں الیکھ کیا گیا ہے کہ پہاڑوں سے گھرے اس دیش کی بھوگولک استھتی کے کارن اس کے پورے اتہاس میں رکشا کمتا کو ہمیشہ پراتھمکتا حاصل رہی ہے، لیکن ایران عراق یدھ سے تہران کے لیے یہ اسپشٹ ہو گیا کہ اسے دشمنوں کے مقابلے میں شکتی سنتلن استھاپت کرنے کی سخت ضرورت ہے۔ اس یدھ میں عراقی سینا نے ایرانی شہروں پر میزائل داغے، ایرانی ناگرک اپنی جان بچانے کے لیے اپنے شہروں سے بھاگ کھڑے ہوتے تھے، جس کے بعد میزائل کاریکرم نے ایران کی سینیہ رنیتی میں اہم استھان لے لیا اور آگے چل کر یہ ایران کی رکشا شکتی کا مکھیہ ہتھیار بن گیا۔ ईरान क्षेत्र में अपने दुश्मनों और प्रतिद्वंदियों से घिरा हुआ है और सऊदी अरब और इसराइल की तरह उसे पश्चिम की आधुनिक सैन्य तकनीक तक पहुंच हासिल नहीं है। सऊदी अरब का सैन्य बजट ईरान से 9 गुना ज्यादा है और संयुक्त अरब अमीरात का रक्षा बजट ईरान से 50% ज्यादा है, हालांकि उसकी आबादी ईरान की आबादी का लगभग 10वां हिस्सा है। इन तथ्यों के मद्देनजर तेहरान ने देखा कि उसके पास बहुत पुरानी हथियार संरचना है और अपने पड़ोसियों की तुलना में उसके पास आधुनिक प्रौद्योगिकी और दक्षता नहीं है, इसलिए उसने घरेलू क्षमताओं पर ज्यादा भरोसा किया और कम खर्चे वाली मजबूत निवारक शक्ति के रूप में मिसाइल तकनीक को विकसित किया। अल जजीरा ने अपनी रिपोर्ट में लिखा है कि ईरान की निवारक शक्ति 3 बुनियादी स्तंभों पर आधारित है। पहला, हुर्मुज स्ट्रेट को बंद करने की शक्ति, दूसरा, हिजबुल्ला जैसे सशस्त्र गुटों का इस्तेमाल, और तीसरा, मिसाइलों के जरिए काफी दूरी से दुश्मनों को भारी नुकसान पहुंचाना। वास्तव में ईरान ने अप्रत्यक्ष रूप से मिसाइल आधारित निवारक शक्ति के महत्व का अनुभव किया है। ईरान की मदद से विकसित किए गए हिजबुल्ला के मिसाइलों ने 2006 की लड़ाई में इसराइल को गहरी चोट पहुंचाई थी और उसे भारी राजनीतिक और आर्थिक नुकसान उठाना पड़ा था। इन मिसाइलों ने इसराइल को $3.5 अरब की चपत लगाई थी। एक अनुमान के मुताबिक आज हिजबुल्ला के शस्त्रागार में 1,30,000 मिसाइल हैं, जिनकी सटीकता और मारक क्षमता में काफी सुधार किया गया है। लेकिन अमेरिका को ईरान के उन मिसाइलों की चिंता नहीं है जिससे वो इसराइल को निशाना बना सकता है। उसकी असली चिंता लंबी दूरी के या अंतर महाद्वीपीय बैलिस्टिक मिसाइल हैं जो ईरान विकसित करना चाहता है और जिनसे वो महाशक्ति को उसके घर में निशाना बना सकता है। कुल मिलाकर कहा जा सकता है कि कम खर्च में मजबूत रक्षा शक्ति मिसाइलों के जरिए ही हासिल की जा सकती है। मिसाइलों पर खर्च होने वाले हर डॉलर के बदले ईरान अपने दुश्मनों को मिसाइल रक्षा प्रणालियों पर करोड़ों डॉलर खर्च करने के लिए मजबूर कर रहा है। ईरान के मिसाइलों की रेंज में हर किलोमीटर की वृद्धि से दुश्मनों का डर बढ़ जाता है और ये बेहतरीन निवारक शक्ति है, चाहे ईरान की ओर से एक भी मिसाइल फायर नहीं किया जाए।
यमन के मारी प्रांत के रास्ते में लड़ाई और प्रगति जारी है। रहबा और माहिरिया क्षेत्रों को आजाद करा लिए जाने के बाद मारिब के दक्षिण और पश्चिम में लड़ाई इस बार तेज हो गई है। यमनी सैन्य प्रवक्ता का कहना है कि ईश्वर की कृपा से हमारे सैनिकों ने माहिरिया और रहबा क्षेत्रों को तीसरे सैन्य ऑपरेशन में आजाद करा लिया और ये प्रगति हमारे लिए बहुत महत्वपूर्ण है। आजाद कराए गए इलाकों का क्षेत्रफल 1200 वर्ग किलोमीटर से अधिक है। सुल्तान सदह की रिपोर्ट पेश करें साथ ही कायम रिजवी।
यमन के मारी प्रांत के रास्ते में लड़ाई और प्रगति जारी है। रहबा और माहिरिया क्षेत्रों को आजाद करा लिए जाने के बाद मारिब के दक्षिण और पश्चिम में लड़ाई इस बार तेज हो गई। ईश्वर की कृपा से हमारे सैनिकों ने माहिरिया और रहबा क्षेत्रों को तीसरे सैन्य ऑपरेशन में आजाद करा लिया। ये प्रगति हमारे लिए बहुत ही महत्वपूर्ण प्रगति है। आजाद कराए गए इलाकों का क्षेत्रफल 1200 वर्ग किलोमीटर से भी अधिक का है। इन क्षेत्रों की आजादी की खबर आधिकारिक रूप से ऐसी हालत में दी जा रही है कि जब युद्धरत क्षेत्रों से प्राप्त समाचार इस बात के सूचक हैं कि जहां मारिब और अलजौफ प्रांतों की ओर यमनी सेना की प्रगति जारी है, वहीं पर कबीलों की ओर से मध्यस्थता के भी प्रयास लगातार जारी हैं। कबीले के लोग इस नतीजे पर पहुंचे हैं कि समस्त दबाव नारे यहां तक कि आर्थिक मदद का जो प्रलोभन दिया गया था, उन सबका लक्ष्य यह था कि मारिब के लोग आपस में ही लड़ जाएं ताकि स्थिति चिंताजनक हो जाए। इन सब का नतीजा ये निकला कि मारिब के लोगों ने यमनी सेना और उसकी कार्रवाई का खुलकर स्वागत किया। एक यमनी कहता है कि जो कुछ हमने माहिरिया और रहबा में देखा कि दुश्मन का काम अब खत्म होने वाला है। दूसरी ओर मारिब में अतिग्रहित क्षेत्रों की आजादी व सहमति के संबंध में प्रयास लगातार जारी है ताकि युद्ध और लड़ाई से बचा जा सके। विदेशी मध्यस्थकर्ता भी संदेश मारिब ले जा रहे हैं। उनमें से अंतिम ओमानी प्रतिनिधि मंडल था जो गुप्त रूप से मआरिब में आया था, परंतु उस यात्रा के विवरण की घोषणा नहीं की गई। मआरिब में परिवर्तन ऐसी स्थिति में हो रहे हैं कि जब सनआ में सैनिक अधिकारियों का ये कहना है कि पूरे यमन से विद्रोहियों आतंकवादियों की सफाई तक लड़ाई जारी रहेगी। सनआ से IRIB के लिए सुल्तान सदह की रिपोर्ट।
भारत के प्रधानमंत्री नरेंद्र मोदी ने अलीगढ़ में उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ की सरकार के क्रियाकलापों की प्रशंसा करते हुए कहा है कि उनकी सरकार से पहले कामकाज भ्रष्टाचारियों के हवाले था और राज्य में गुंडा माफियाओं का राज था, लेकिन माफिया राज चलाने वाले आज सलाखों के पीछे हैं।
उत्तर प्रदेश विधानसभा चुनाव से पहले भारतीय प्रधानमंत्री नरेंद्र मोदी ने आज उत्तर प्रदेश के नगर अलीगढ़ में, जहां केंद्रीय मुस्लिम विश्वविद्यालय भी है, राजा महेंद्र प्रताप सिंह राज्य विश्वविद्यालय और रक्षा औद्योगिक गलियारे की आधारशिला रखी। इसके पश्चात उन्होंने एक जनसभा को संबोधित करते हुए उत्तर प्रदेश की योगी सरकार के कामकाज की प्रशंसा की और विपक्ष पर निशाना साधते हुए कहा कि वर्ष 2017 से पहले यहाँ का कामकाज भ्रष्टाचारियों के हवाले था और राज्य में गुंडा माफियों का राज था, लेकिन आज माफिया राज चलाने वाले सलाखों के पीछे हैं। प्रधानमंत्री ने कहा कि जिस यूपी को विकास में एक रुकावट समझा जाता था, वही यूपी आज देश के बड़े अभियानों का नेतृत्व कर रहा है और आज इस राज्य की चर्चा बड़े इंफ्रास्ट्रक्चर प्रोजेक्ट और बड़े फैसलों के लिए होती है। प्रधानमंत्री ने कहा कि कल तक जो अलीगढ़ तालों के जरिए घरों और दुकानों की रक्षा करता था, वही अलीगढ़ 21वीं सदी में हिंदुस्तान की सीमाओं की रक्षा करेगा। उन्होंने कहा कि भारत की पहचान पहले रक्षा आयातक के रूप में होती थी, लेकिन अब इस रक्षा गलियारा परियोजना से भारत वैश्विक रक्षा निर्यातक बनेगा। प्रधानमंत्री ने कहा कि नए विश्वविद्यालय और रक्षा गलियारे से अलीगढ़ को नई पहचान मिलेगी। राजा महेंद्र प्रताप विश्वविद्यालय और डिफेंस कॉरिडोर के शिलान्यास को काफी महत्वपूर्ण बताया जा रहा है और भाजपा इससे राजनीतिक लाभ उठाने का प्रयास कर रही है। जाट समुदाय से संबंधित राजा महेंद्र प्रताप सिंह स्वतंत्रता सेनानी थे, जिन्होंने देश की आजादी के लिए अपना महत्वपूर्ण योगदान दिया था और उनके नाम पर विश्वविद्यालय की स्थापना की योजना आरंभ करके भाजपा ने वर्ष 2022 के विधानसभा चुनावों के लिए अपनी पार्टी का बिगुल बजा दिया है। अलीगढ़ पश्चिमी उत्तर प्रदेश में स्थित है, जहां जाट समुदाय का वर्चस्व है और किसान आंदोलन जहां जोर पकड़ रहा है। कृषि कानूनों का विरोध कर रहे किसानों का कहना है कि वे अपने आंदोलन को इस राज्य में भी तेज करेंगे और चुनाव में भाजपा को इसका जवाब देंगे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से, पर उससे पहले आप सुनिए साप्ताहिक कार्यक्रम रोहिंग्या त्रासदी।
रोहिंग्या त्रासदी।
दोस्तों, कार्यक्रम रोहिंग्या त्रासदी की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। म्यांमार में रोहिंग्या मुसलमानों की दशा पर एक अन्य चर्चा के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और सैयद निसम का सलाम स्वीकार कीजिए।
म्यांमार में रोहिंग्या मुसलमानों का जनसंहार हुआ है और इस पर क्षेत्रीय व अंतर्राष्ट्रीय संगठन
विभिन्न बहानों से चुप्पी साधे रहे, लेकिन सबसे अधिक अफसोस इस बात का है कि पूरी दुनिया में शांति व सुरक्षा को सुनिश्चित बनाने के जिम्मेदार संगठन संयुक्त राष्ट्र संघ पर भी मौन ही छाया रहा। संयुक्त राष्ट्र विश्व का सबसे बड़ा संगठन है और वो निश्चित रूप से यदि चाहता तो म्यांमार में रोहिंग्या मुसलमानों के जनसंहार को पूरी तरह से रोक सकता था, या कम से कम उसे इतने भयानक रूप में जारी न रहने देता। ये तो एक देश के भीतर होने वाले जनसंहार का मामला था। संयुक्त राष्ट्र संघ ने जब कुवैत पर इराक के सद्दाम शासन ने हमला कर दिया तो संयुक्त राष्ट्र संघ ने हस्तक्षेप किया। वैसे इस मामले में बहुत सारे पहलुओं पर बहस की जा सकती है, लेकिन इतना तो साफ है कि संयुक्त राष्ट्र सुरक्षा परिषद के प्लेटफॉर्म से कार्रवाई की गई और इसका खमियाजा पूरे इराक को भुगतना पड़ा। मगर इस मसले में यह हुआ कि सद्दाम को कुवैत से बाहर निकलना पड़ा, वरना सद्दाम की सेनाएं कुवैत पर अपना नियंत्रण स्थापित कर चुकी थी।
दोस्तों, इसकी दूसरी भी कई मिसालें हैं, लेकिन इस बात के भी कई उदाहरण हैं जब संयुक्त राष्ट्र संघ के हस्तक्षेप की सख्त जरूरत थी मगर उसने कोई हस्तक्षेप नहीं किया। जब इसी सद्दाम शासन ने ईरान पर हमला किया था तो संयुक्त राष्ट्र ने बहुत भयानक रूप से संवेदनहीनता का परिचय दिया। कारण ये था कि अमेरिका और सोवियत संघ तथा बहुत से देश सद्दाम शासन के समर्थक थे। इस तरह देखा जाए तो संयुक्त राष्ट्र संघ ने कई बार अपनी परम जिम्मेदारी को नजरअंदाज किया है। हालिया समय में यमन जंग के मिसाल पेश की जा सकती है। यमन में सऊदी अरब ने 26 मार्च 2015 को हमले शुरू कर दिए, जिसके नतीजे में ये देश तबाह होकर रह गया। मगर संयुक्त राष्ट्र संघ सऊदी अरब के खिलाफ कोई भी कार्रवाई करने के लिए तैयार नहीं है।
संयुक्त राष्ट्र संघ ने म्यांमार में रोहिंग्या मुसलमानों के जनसंहार को रोकने की दिशा में कोई भी प्रभावशाली और गंभीर कदम नहीं उठाया। संयुक्त राष्ट्र ने इस सिलसिले में अब तक जो किया है वो कुछ प्रस्ताव और आलोचना तक ही सीमित है और व्यावहारिक रूप से उनका कुछ असर नहीं हुआ। संयुक्त राष्ट्र संघ प्रस्ताव पारित करता रहा और बयान देता रहा, मगर म्यांमार की सरकार और सेना योजनाबद्ध ढंग से रोहिंग्या मुसलमानों का नरसंहार करती रही, उनकी बस्तियां जलाती रही, लोगों को जिंदा आग में झोंकती रही। संयुक्त राष्ट्र संघ की आंख के सामने रोहिंग्या मुसलमान अपनी जान बचाकर टूटी और कमजोर नौकाओं में महासागर के रास्ते भागने का प्रयास करते रहे और इसी प्रकार के दौरान डूब डूब कर मरते रहे, मगर संयुक्त राष्ट्र संघ ने इस त्रासदी पर विराम लगाने के लिए कोई ठोस कदम नहीं उठाया।
रोहिंग्या के जनसंघर्ष के सिलसिले में संयुक्त राष्ट्र संघ की प्रभावहीन भूमिका वास्तव में बड़ी शक्तियों की नीतियों का परिणाम है, क्योंकि इन सभी शक्तियों का किसी न किसी तरह से म्यांमार में हित है और वो उनकी रक्षा के लिए इस देश का साथ देते हैं। वरना कानूनी रूप से संयुक्त राष्ट्र संघ को यह अधिकार प्राप्त है कि वो जनसंघर्ष और जातीय सफाई को रोकने के लिए किसी भी देश में शक्ति का प्रयोग कर सकता है और उस देश की सरकार को जनसंघ रोकने पर मजबूर कर सकता है। लेकिन सुरक्षा परिषद म्यांमार में रोहिंग्या के जनसंघार को रोकने के लिए अपने इस अधिकार का प्रयोग करने पर तैयार नहीं हुई, जिसकी वजह से म्यांमार की सरकार और सेना का दुस्साहस बढ़ता गया। अगर ये कहा जाए तो गलत न होगा कि म्यांमार में रोहिंग्या मुसलमानों का जनसंघार जारी रहने की एक बड़ी वजह सुरक्षा परिषद का मौन भी है। दरअसल सुरक्षा परिषद की खामोशी देखकर म्यांमार की दुर्दांत सेना को यह संदेश भी मिल गया कि उसके सब कुछ कर गुजरने की आजादी है, उसे कोई भी रोकने वाला नहीं है।
सवाल यही है कि सुरक्षा परिषद म्यांमार में रोहिंग्या मुसलमानों के जनसंहार के بارے میں کیوں اس طرح سے خاموش ہو گئی اور کیوں اپنے ادھیکار کا اس نے پریوگ نہیں کیا. اس سوال کا جواب واسطو میں کئی پرکار سے دیا جا سکتا ہے کیونکہ اس چپی کے کئی کارن تھے, لیکن ایک بڑا کارن یہ تھا کہ یہ سب سنیکت راشٹر سنگھ اور اس کی سرکشا پریشد کے ڈھانچے کی کمزوری کا پریڑام ہے. سوڈان کے دارفور یا انڈونیشیا میں پوروی تیمور کے بارے میں سرکشا پریشد کے رخ پر دھیان دیا جائے اور پھر میانمار کے بارے میں اس کا رخ دیکھا جائے تو سرکشا پریشد کا دو مکھا ویوہار پوری طرح سے اسپشٹ ہو جائے گا. آپ کو نظر آئے گا کہ میانمار کی روہنگیا تراژدی کے وپریت دارفور اور پوروی تیمور کے معاملوں میں سنیکت راشٹر بڑے پربھاوی روپ سے سکریہ ہو گیا. اس نے وشو استر پر لابینگ بھی کی اور اپنی طاقت کا استعمال بھی کیا. سنیکت راشٹر سنگھ کے اس رخ کا اثر بھی زمینی استر پر دکھائی دیا.
تیرہ ستمبر سن 2017 کو سنیکت راشٹر سنگھ کے مہا سچیو اینٹونیو گوتیریس نے ایک پترکار سمیلن میں کہا کہ میں میانمار کے نیتاؤں سے اپیل کرتا ہوں کہ راکھین پرانت میں سینیہ کارروائی روک دیں اور ہنسا ختم کریں, قانون کا پالن کریں اور ان لوگوں کی واپسی کے ادھیکار کو سویکار کریں جنہیں زبردستی دیش سے نکال دیا گیا ہے. سنیکت راشٹر سنگھ جیسے سنگٹن کے مہا سچیو کے اس پرکار کے کمزور رخ پر پترکار سمیلن میں اپستھت کئی پترکاروں نے بھی آپتی کی. اس بیان کی شبداولی پر دھیان دیجیے تو صاف نظر آ جائے گا کہ سنیکت راشٹر سنگھ اس معاملے میں دلچسپی نہیں لے رہا تھا بلکہ کیول اپنے سر سے بوجھ ہٹانے کے مقصد سے پربھاوہین بیان دینا چاہ رہا تھا. سنیکت راشٹر مہا سچیو نے اپنے اس بیان سے صاف سندیش دے دیا کہ سنیکت راشٹر سنگھ کے پاس اس معاملے میں کچھ کرنے کے لیے یا تو آوشک سمرتھن نہیں ہے یا اچھا کا ابھاؤ ہے.
وڈمبنا یہ ہے کہ میانمار میں روہنگیا سمودائے کا جاتیہ صفایا ہو رہا ہے, انہیں ان کے گھروں اور کھیتوں کو جلایا جا رہا ہے, ان کی مہیلاؤں کا بلاتکار کیا جا رہا ہے, لیکن سنیکت راشٹر سنگھ سرکشا پریشد اور کئی انیہ انتراشٹریہ سنگٹھن ان بھیانک اپرادھوں کے بارے میں رپورٹ تیار کر کے ہی سنتشت ہیں, مانو ان کی ذمہ داری یہیں تک سیمت تھی. ادھارن سوروپ پوری دنیا میں مشہور مانوادھیکار سنگٹھن ہیومن رائٹس واچ نے اپنی ایک 56 پرشنوں کی رپورٹ میں کھل کر کہا ہے کہ میانمار کی سینا روہنگیا سمودائے کے پرتی مانوتا ویرودھی اپرادھ کر رہی ہے اور مہیلاؤں اور بچوں کی ہتیا میں سیدھے روپ سے لپت رہی ہے, اور اس بات کے پختہ ثبوت بھی ہیں کہ میانمار کے سینکوں نے روہنگیا سمودائے کی مہیلاؤں اور بچیوں کا بلاتکار کیا ہے.
ظاہر سی بات ہے کہ جب سنیکت راشٹر سنگھ دوارا پارت پرستاؤں میانمار سے کیول کہنے پر سنتوش کیا جائے گا تو وہاں کی سینا یا سرکار بھلا کیوں اس طرح کی سفارشوں پر دھیان دے گی. اس پرکار کے پرستاؤں سے تو اس دیش کی سینا اور سرکار کو اس بات کا ادھک وشواس ہوتا ہے کہ انتراشٹریہ سنگٹنوں کو میانمار کے روہنگیا سمودائے کی دشا اور بھوشیہ سے کوئی دلچسپی نہیں ہے, اس لیے اب وہ جو چاہیں ان کے ساتھ کر سکتے ہیں اور اسی لیے وہ ایسا کر بھی رہے ہیں. فروری کے آرمبھ میں آنگ سان سوچی کے خلاف سینا کے ودروہ کے بعد وہاں کے حالات اور بھی خراب ہو گئے ہیں کیونکہ سینا کو اب بڑے پیمانے پر روہنگیا سمودائے کے جن سنگھار کی چھوٹ مل گئی ہے.
سنیکت راشٹر سنگھ کے شرناتری آیوگ نے روہنگیا سمودائے کے سلسلے میں کئی رپورٹیں تیار کی ہیں. اس کی ایک رپورٹ ستمبر سن 2017 میں راد حسین نے تیار کی جسے سنیکت راشٹر سنگھ کی مانوادھیکار پریشد کے 36th سمیلن میں پیش کیا گیا. اس رپورٹ میں کہا گیا ہے کہ میانمار کے سینکوں نے روہنگیا سمودائے کے بچوں, بوڑھوں, مہیلاؤں کا جن سنہار کیا, ان کا ساموہک بلاتکار اور بھاگتے سمے انہیں گولی مار دی, ان کے گاؤں کو پوری طرح سے جلا دیا گیا. رپورٹ میں صاف صاف کہا گیا ہے کہ میانمار میں روہنگیاؤں کے جن سنہار اور جاتیہ صفائی کی ذمہ داری اس دیش کی سرکار اور سینا پر ہے, اور یہ ایسے اپرادھ ہیں جن پر انتراشٹری عدالت میں کارروائی کی جا سکتی ہے. اسی کے ساتھ कार्यक्रम का समय समाप्त हुआ, हमें इजाजत दीजिए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآنی قصے۔
دوستو، کاریکرم قرآنی قصے کی اگلی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور غائم رضوی کا سلام سویکار کیجیے۔ آج ہم سورہ مائدہ کی چوتھی آیت کے بارے میں چرچا کریں گے۔
دوستو، زید الخیر اور ادی بن حاتم کا سمبند طے نامک قبیلے سے تھا۔ یہ عرب جگت کے بڑے قبیلوں میں سے ایک قبیلہ تھا جو مول روپ سے یمنیوں پر آدھارت تھا۔ طے قبیلے والوں کو تائی کے نام سے بھی جانا جاتا تھا۔ زید الخیر طے قبیلے کے گڑمانی لوگوں میں سے تھے۔ زید الخیر پہلے زید الخیل کے نام سے مشہور تھے، کنتو جب انہوں نے 9 ہجری میں اسلام سویکار کیا تو پیغمبر اسلام نے ان کا نام زید الخیر کہتے ہوئے کہا تھا کہ زید الخیر کے بارے میں میں نے جیسا سنا تھا انہیں اس سے بھی اچھا پایا۔
ادی بن حاتم کو اسلام سے کوئی وشیش لگاؤ نہیں تھا۔ وہ حاتم تائی کے بیٹے اور ادی قبیلے کے مخیا تھے۔ وہ کسی بھی ستی میں اسلام کو سویکار کرنے کے پکش میں نہیں تھے۔ جب مکہ فتح کر لیا گیا اور اسلام بہت تیزی سے عرب جگت میں پھیلنے لگا تو ادی بن حاتم نے سیریا پلان کرنے کی ٹھان لی۔ ادی دیکھ رہے تھے کہ اسلام بہت تیزی سے پھیل رہا ہے، اسی وشے کے درشٹیگت انہوں نے کچھ موٹے تازے مضبوط اونٹوں کو الگ کر رکھا تھا۔ انہوں نے اپنے غلاموں سے کہہ رکھا تھا کہ جب بھی تم کو یہ خبر ملے کہ اسلامی سینا اس اور آ رہی ہے تو تم مجھ کو ترنت اس کی خبر دینا تاکہ میں یہاں سے چلا جاؤں۔
آخر ایک دن وہ بھی آیا کہ ادی کو یہ سوچنا دی گئی کہ مسلمانوں کی سینا ہماری اور آ رہی ہے۔ یہ سوچنا ملتے ہی ادی بن حاتم اپنی بیوی بچوں اور سامان کو لے کر وہاں سے روانہ ہو گئے، کنتو ان کی بہن صفانہ وہیں پر رہ گئیں جو حاتم تائی کی بیٹی تھی۔ صفانہ کو گرفتار کر کے مدینے لے جایا گیا۔ دوسرے انی بندیوں کی ہی بھاتی صفانہ کو بھی انہی کے ساتھ رکھا گیا۔ ایک دن پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم جب مسجد جا رہے تھے تو صفانہ نے ان کے پاس جا کر کہا کہ میرے باپ کی مرتیو ہو چکی ہے اور میرا سرپرست غائب ہو گیا ہے۔ اس نے کہا کہ آپ مجھ پر کرپا کریں تاکہ ایشور کی کرپا آپ پر ہو۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے صفانہ سے پوچھا کہ تمہارا سرپرست کون ہے؟ انہوں نے کہا کہ ادی بن حاتم۔ اس پر پیغمبر اسلام نے کہا کہ وہی جو ایشور اور ان کے رسول سے بچنے کے لیے بھاگ گیا ہے۔ صفانہ نے کہا جی ہاں وہی ادی ہے۔
دوستو صفانہ کی باتیں سننے کے بعد پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے کہا کہ میں تم کو آزاد کرتا ہوں، لیکن انتظار کرو، جیسے ہی کوئی بھروسے والا ویکتی ملے گا ہم تم کو تمہارے گھر بھجوا دیں گے۔ کچھ دنوں کے بعد صفانہ کو پتا چلا کہ اس کے قبیلے کا کوئی ویکتی جا رہا ہے۔ جیسے ہی صفانہ کو یہ بات معلوم ہوئی، اس نے اس بات کی سوچنا پیغمبر اسلام کو دی۔ پیغمبر اسلام نے کچھ پیسہ، کچھ کپڑے اور ایک سواری اسے دے کر روانہ کر دیا۔
ایک دن کی بات ہے کہ عدی بن حاتم کا کہنا ہے کہ میں شام میں تھا، میں نے دیکھا کہ ایک سواری ہماری اور آ رہی ہے۔ یہ ایک اونٹ تھا جس پر کجاوا تھا۔ یہ وہ سواری جب میرے نکٹ پہنچی تو دیکھا کہ اس میں سے میری بہن صفانہ اتری۔ اس نے اترتے ہی مجھ کو برا بھلا کہنا شروع کر دیا۔ صفانہ نے کہا کہ تم اپنی بیوی اور بچوں کو لے کر بھاگ گئے اور مجھ کو وہاں پر اکیلا چھوڑ گئے۔ عدی نے کہا کہ میری بہن مجھ کو معاف کر دو، میرے پاس اس کے علاوہ کوئی دوسرا راستہ نہیں تھا، میں بہت مجبور تھا۔
اس گھٹنا کے بعد ایک دن عدی بن حاتم نے اپنی بہن صفانہ سے پوچھا کہ سچ سچ بتاؤ کہ جو ویکتی سوئم کو ایشور کا دوت ہونے کا دعویٰ کرتا ہے اور جس کو تم نے نکٹ سے دیکھا ہے وہ کیسا ہے؟ کیا وہ واسطو میں ایشور کا دوت ہو سکتا ہے؟ صفانہ نے پیغمبر اسلام کی وشیشتاؤں کا ورنن کرتے ہوئے کہا کہ میرے حساب سے تو وہ اچھے انسان ہیں، جتنی جلدی ہو سکے تم ان کی بیعت کر لو۔ اگر وہ واسطو میں ایشور دوت ہیں تو تم نے ان کی بیعت کر کے اچھا کام کیا، اور اگر وہ ایشور یا دوت نہ ہو کر کوئی راجا مہاراجا ہے تو بھی ان کی باتیں ماننے سے تم کو کوئی نقصان نہیں ہوگا۔
عدی بن حاتم کہتے ہیں کہ مجھ کو اپنی بہن کی بات پسند آئی، میں نے ان سے ملاقات کرنے کے لیے مدینے جانے کا فیصلہ کیا۔ جب میں وہاں پر پہنچا تو میں نے ان کو سلام کیا۔ انہوں نے پوچھا کہ تم کون ہو؟ میں نے جواب دیا کہ عدی بن حاتم۔ جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو پتہ چلا کہ میں حاتم تائی کا بیٹا ہوں تو انہوں نے مجھ کو سمان دیا اور وہ مجھ کو اپنے ساتھ اپنے گھر لے گئے۔ راستے میں جب ہم جا رہے تھے تو بیچ میں ایک بڑھیا ہمیں ملی جس نے ان سے کچھ پوچھا۔ میں نے دیکھا کہ انہوں نے اس بڑھیا کی بات بہت غور سے سنی اور اس کو بہت سمان دیا اور سمے بھی دیا۔ پیغمبر نے بڑھیا کے ساتھ بہت ہی ونمرتا پورن ویوہار کیا۔
عدی بن حاتم کا کہنا ہے کہ جب میں نے بڑھیا کے ساتھ پیغمبر کا یہ ویوہار دیکھا تو مجھے وشواس ہو گیا کہ یہ ویکتی ستہ کا بھوکا نہیں ہو سکتا۔ جب میں ان کے گھر پہنچا تو دیکھا کہ کھجور کے پتوں سے بنا ہوا ایک بستر وہاں پر ہے جس پر انہوں نے مجھے بیٹھنے کو کہا۔ ان کا گھر بہت ہی سادھارن تھا۔ اب مجھے ادھک وشواس ہوتا جا رہا تھا کہ یہ راجاؤں کا ویوہار نہیں ہوتا۔ عدی کہتے ہیں کہ اس کے بعد پیغمبر اسلام نے مجھ سے باتیں کرنا شروع کیں۔ اس دوران انہوں نے کچھ ایسی باتیں کہیں جو میرے اتریکت کسی کو پتہ نہیں تھی۔ اب میں پوری طرح سے آشوست ہو چکا تھا کہ وہ ایشوریہ دوت ہیں اور ستہ کے لوبھی کوئی ویکتی نہیں ہیں۔ میں نے اسلام سویکار کیا اور پھر مدینے میں ان کے نکٹ رہنے لگا۔
عدی بن حاتم اور زید الخیر دونوں ہی مدینے میں رہتے تھے اور شکار کر کے وہ اپنا جیون گزارا کرتے تھے۔ وہ اچھے لوگ تھے اور اسلامی شکشاؤں کا پوری طرح سے پالن کیا کرتے تھے۔ جب ان کو کسی بھی معاملے میں یہ شک ہوتا تھا کہ کیا یہ صحیح ہے یا غلط تو وہ اوش اس بارے میں پیغمبر اسلام سے سوال کر لیا کرتے تھے۔ ایک بار انہوں نے شکار کے بارے میں پیغمبر اسلام سے سوال کیا۔ اس کے جواب میں پیغمبر اسلام نے سورہ مائدہ کی چوتھی آیت پڑھ کر سنائی جس کا انواد اس پرکار سے ہے، ہے پیغمبر یہ آپ سے پوچھتے ہیں کہ کون کون سی چیزیں ان کے لیے حلال ارتھات وید کر دی گئی ہیں، کہہ دیجئے کہ تمہارے لیے ساری حلال چیزیں وید کی گئی ہیں اور جو کچھ تمہیں ایشور نے سکھایا ہے اس کے آدھار پر تم شکاری کتوں کو شکار کا پرشکشن دیتے ہو تو وہ جو شکار تمہارے لیے پکڑے انہیں کھالو اور جانور کے شکار پر چھوڑتے سمے اس پر اللہ کا نام لیا کرو اور ایشور سے ڈرتے رہو، نسندے ایشور بہت ہی جلدی حساب کرنے والا ہے۔
اس آیت میں ایشور شکاری کتوں جیسے جانوروں کے پرشکشن کے وشے کی اور سنکیت کرتے ہوئے کہتا ہے کہ شکار کا یہ طریقہ واسطو میں ایشور نے تمہیں سکھایا ہے، جو تم جانوروں کو سکھاتے ہو تم اسے اپنے آپ نہیں سیکھ گئے، یہ ایشور ہی ہے جس نے کتوں کو تمہارے نینترن میں دیا تاکہ جو کچھ تم کہو وہ کریں اور تمہاری سیوا میں رہیں۔ اس آیت سے ہمیں یہ سیکھ ملتی ہے کہ کھانے پینے کی وستوں میں مول سدھانت یہ ہے کہ جو کچھ پاک اور پوتر ہو وہ حلال ارتھات وید ہے۔ کھانے پینے میں ایشوری آدیش کا دھیان رکھنا چاہیے اور حرام وستوں سے ہمیشہ دور رہنا چاہیے، کیونکہ حرام کھانے والوں کو ایشور بہت جلدی دنڈ دیتا ہے۔ تو دوستو کاریکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا اور اب پرستوت ہے آج کے مکھیہ سماچاروں کا سارانش۔ حزب اللہ کا کہنا ہے کہ لبنان کے لیے ایرانی تیل کی آپورتی جاری رہے گی۔ یمن نے سعودی عرب کا ایک بڑا ڈرون ویمان مار گرایا۔ عراق میں دو امریکی سینا کے کارواں پر حملہ ہوا ہے اور شیو سینا نے کہا ہے کہ بھاجپا کا گجرات وکاس ماڈل فیل ہو گیا ہے۔ دوستوں میں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا۔ कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। व्हाट्सएप पर संपर्क के लिए हमारा नंबर है 0098-9035-6-5492۔ تو اسی کے ساتھ اختر عباس اور ساتھیوں کو انمتی دیں، خدا حافظ۔Oh,